الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. رسالہ ضیاء درود و سلام پیج نمبر 3 فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 7 جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا 10 گناہ مٹاتا اور 10 درجات بلند فرماتا ہے. صلو علی العبید صلی اللہ تعالی علی محمد.
میرا سوال یہ ہے کہ پیارے بابا جان, فجر کی نماز کے بعد جو مکرو وقت سٹارٹ ہو جاتا ہے, کیا اس میں قرآن پاک کی تلاوت کر سکتے ہیں؟
بہتر یہ ہے کہ کچھ اور ذکر اذکار کر لے, گناہ بھی نہیں ہے, بہتر ہے کہ دوسرا ذکر کرے اس وقت اوقات مکروہ میں تلاوت نہ کرے, یہ بہتر ہے. دیکھو ناجائز نہیں کہہ رہا, پھر آپ بول دیں گے ناجائز بولا ہے, غلط فہمی ہو جاتی ہے بعض اوقات.
جزاک اللہ خیر بابا, میری اور میرے گھر والوں کی بے سب بخشش کی دعا فرما دیجیے.
یغفر اللہ لنا ولکم بغیر انصاف. صلوا علی الحبیب.
میرا سوال یہ ہے کہ جو توبہ کے لیے مجھے کچھ مسئلہ بتا دیجئے کہ جو توبہ کس طرح بار کیسے پکی ہو سکتی ہے, بار بار جو وسوسے آتے ہیں ٹوٹ جاتی ہے, جیسے اس کے حوالے سے.
سر توبہ کے ارکان ہیں نا, وہ عام طور پہ پورے نہیں ہوتے, ہم لوگ رسمی طور پہ توبہ کر رہے ہوتے. توبہ کا یہ کہ جس کام سے توبہ کی, جس گناہ سے, اس کو گناہ سمجھے, گناہ تسلیم کرے اس کو, اور اس پر اپنے اندر شرمندگی محسوس کرے. گناہ کو گناہ سمجھے, شرمندہ ہو اس پر, اس کا تذکرہ کر کے کہ اس گناہ سے میں توبہ کرتا ہوں, اور ساتھ میں یہ ذہن ہو کہ آئندہ کبھی بھی نہیں کروں گا, یہ ذہن ہی نہیں بلکہ یہ پورا عزم ہو, تب یہ توبہ جو ہے پوری ہوگی. یا سمجھو کہ توبہ توبہ کہلائے گی صحیح معنوں میں. پہلے سے ڈھیلا ڈھیلا ہے کہ بعد میں بچ تو نہیں سکتا, میں نے تو کرنا ہی یہ گناہ, پھر یہ توبہ نہیں ہے. بلکہ جو گناہ کے ارادے سے توبہ کرے گا, گناہ تو بعد میں کروں گا, وہ تو حدیث شریف میں اس کے لیے تو کہا گیا کہ یہ اللہ تعالیٰ سے مذاق مسخری کر رہا ہے.
ایک بندے کے اوپر قرضہ ہے, مثال کے طور پر 10 لاکھ قرضہ ہے, اور اس کی دکان پر 5 لاکھ کا مال ہے, تو کیا اس کے اوپر زکات ہوگی کیونکہ وہ قرضہ ہی ہے؟
اگر اتنا مال ہے تو نصاب کی قدر اگر چاہے پہنچا, لیکن اگر قرضہ تک کرتا ہے تو نصاب نہیں رہتی اس کے پاس. 10 لاکھ ہے اس پر قرضہ اور اس کے پاس ہے ہی 5 لاکھ روپے, تب تو اس پر زکات فرض نہیں ہوگی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
Afwan Amiri Al-Sunnah, sebelum saya bertanya, saya ingin tahu dulu apa panggilan kami untuk Bapak yang Amiri Al-Sunnah lebih suka kami panggil. Apa Abu Bilal, apa Murshidi, apa Sheikh, apa Bapak Jan, dan lain-lain sebagainya.
Amiri Al-Sunnah, soal karne se pehle, main aap se puchna chahunga کہ ہم آپ کو کس طرح کس نام سے پکارے, کہ آپ کو شیخ کہیں, آپ کو یا سیدی کہیں, آپ کو ابو بلال کہیں, آپ کو باپا جان کہیں, آپ کو امیر اہل سنت کہیں.
مجھے فقیر اہل سنت کہا کریں.
کتکن لہ سایا منگل سایا فقیر اہل سنت.
اوکے نہیں بولتے اوکے نہیں ہے.
میرے اہل سنت تو آج فرمائیں گے اور جو فرمایا ہے آپ کے سامنے ہی ہے. ہمیں یہ چاہیے کہ ہم امیر اہل سنت ہی کہیں. ہمارے پیر و مرشد ہیں, ہمارے شیخ طریقت ہیں, تو جو بھی اس طرح کے القابات ہم دے سکیں ہمیں دینے چاہیے. اس طرح کی باتیں پوچھی نہیں جاتی ہیں کہ آپ کو کیا کہہ کر پکارا جائے, بلکہ خود ہی جو القابات ہوں وہ القابات دے دینے چاہیے.
Hendaklah kita tidak bertanya kepada beliau bagaimana kita memanggil anda. Apa yang bagus, apa yang paling bagus, lebih bagus kita memilih.
Syukriya. Saya ingin bertanya, apa kunci kesuksesan Amir Ahlussunnah dalam membangun dakwah Islami hingga masyhur di seluruh dunia? Dan kenapa Amir Ahlussunnah mengatakan bahwa ini semua bukan dari Amir Ahlussunnah, tetapi ini dari siapa? Mohon penjelasannya. Syukriya.
Sharif Attari bhai ye sawal kar rahe hain ke daawat e islami jo mukhtasar se arse mein duniya ke bahut se mumalik tak pahunch gayi to isme kamyabi ka raaz kya hai, ye irshad farmaiye.
Allah ki rehmat.
Rehmat Allah.
صلوا على العبيد صلى الله تعالى على محمد.
پیارے مرشد میرے والد کے لیے کینسر ہے, ان کے لیے دعا فرما دیجئے.
اللہ کریم شفا.
اور پھر ہم حضرت صاحب مجھے آپ نے خواب میں ایک چیز عنایت فرمائی تھی, وہ ابھی تک مجھے نہیں مل سکی. میں قافلے میں گیا تھا, ہمارے ہلکے کے اسلامی بھائی تھے, انہوں کو میں نے یہ بتایا کیا نا مجھے باپا جان نے یہ چیز دی, پتہ نہیں کیا چیز دی ہے مجھے آپ. تو انہوں نے بولا میں آپ کو دیتا ہوں, آپ لگا دیں دکان پر. تو میں نے وہ چیز لگائی تھی, دوبارہ کھو گئی.
یہ کون تھا جو میری دی ہوئی چیز؟
آپ کی عطا کی گئی چیز.
نہیں تو خواب میں تو آپ کو دی تھی, اس کے بعد کیسے پہنچ گئی؟
نہیں انہوں نے بولا آپ کی جو آپ مدنی مذاکرے میں کہتے ہیں نا, تو انہوں نے بولا یہ ہے نا حضرت صاحب نے کہی تھی اور میں نے لکھی ہے. کیا میرا کچھ غلط فہمی ہوگی؟
غلط فہمی ہو گئی.
پاپا جان آپ کچھ عطا کر دیا. ملاقات کے لیے یار پاپا جان نظر کرم کر دے. پاپا جان پاپا جان نظر کرم کر دے.
پانچوں نمازیں پابندی سے پڑھنے کا آپ پکا وعدہ کریں.
پاپا جان انشاءاللہ
اب دنیا ادھر کی ادھر ہو جائے نماز نہیں چھوڑنی
انشاءاللہ.
ہاں بھائی ٹوکن دے دو یار اس کو. صلوا علی الحبیب صلی اللہ
علیہ وسلم. یہ عرض کرنی تھی کہ کوئی بندے نے پہلی بار حج کیا ہے تو اب وہ جب واپسی آیا تو اپنے آپ کو یعنی کو اپنا لوگوں کے سامنے تعارف کیسے کرائے, یعنی کہ وہ یہ کہہ سکتا ہے کہ اپنے نام کے ساتھ حاجی لگائے یا اپنے آپ کو چھپائے, یعنی کہ وہ حاجی نہ لگائے صرف اپنا نام ہی بتا.
میدان عرفات میں لاکھوں کے بیچ میں تھا, منا میں بھی سر عام خیمے میں تھا, روڈوں پہ آتا جاتا تھا. اب چھپائے گا کیسے, کہاں جا کے چھپے گا؟ حاجی تو عوام میں ہوتا ہے اور نماز بھی جو با جماعت پڑھتا ہے, کیسے چھپائے گا؟ اب یہ کہ نیت پر ہے. اگر اس لیے حاجی کہتا ہے کہ واہ واہ ہو ذرا نیت میں فساد ہے. جیسا کہ اعلی حضرت کے والد صاحب مولانا رقی علی خان رحمت اللہ تعالی علیہ نے فضائل دعا میں لکھا ہے, سیدنا سفیان ثوری رحمت اللہ تعالی علیہ کہیں تشریف لے گئے تھے, مدعو تھے شاید, تو صاحب خانہ نے خادم کو آواز دی کہ دوسرے حج سے میں وہ جو لے آیا تھا برتن حضرت کو, ان برتنوں میں کھانا پیش کرو. انہوں نے فرمایا کہ ارے مسکین تم نے مجھے سنانے کے لیے دو حج ضائع کر دیے. کہ دوسرے حج سے مرادی کے دو حج تو کم از کم کیے ہیں, کہ مجھے سنانے کی حاجت کیا تھی. कि दूसरे वैसे ही कह देते कि वो फुला जगह जो बर्तन रखे उसमें दे दो दूसरे हज से, यहाँ नियत क्या मकसूद क्या। ये अल्लाह के नेक बंदे थे, बल्कि तबे ताबेई थे और बहुत बड़े मुहद्दिस थे, इमाम बुखारी ने भी इनकी रिवायतें ली है। तो इनका वजन था ये, इन्होंने बोल दिया। और ये वैसे ही मालदारों से थोड़ा सेट नहीं होते थे, यानी इनकी बारगाह में मालदार काफी जलील होते थे, गरीबों को ज्यादा इज्जत मिलती थी।
नहीं, बात ऐसे होते हैं ना, जब हज करके आते हैं तो कहीं नाम लिखा हो यानी कि किराना की दुकान वालों के पास, तो आकर कहते हैं कि भाई मेरा साथ इसके साथ हाजी भी लगा दो, इसके साथ हाजी लिख दो।
है तो जायज, लेकिन मतलब बस वही रिस्क है, वो रिया में पड़ जाए बंदा, फुलता जरा वो तमन्ना होती है कि लोग हाजी बोले। अब जो 5 टाइम नमाज पढ़ता है उसको कोई नमाजी उसके नाम के आगे नहीं लगाता। तो अभी एक आजकल का उर्फ है, हाजी लगाते हैं, नमाजी नहीं लगाते। शरण जायज है, हम किसी की नियत पर क्यों हमला करें कि ये सुनाने के लिए अपने आप को हाजी कहता कहलवाता या लिखता लिखवाता है। अपने तौर पे बचना चाहिए, ये समझ में आता है, ताकि रिया में ना पड़े।
पापा, मेरे साथ का बात के बाद असातिज़ा आपको सलाम अर्ज कर रहे थे और हाजी की मुबारकबाद।
अलैका वालेकुम सलाम, मेरा भी इनको सलाम कहिएगा। मुझे किसी का शेर वैसे ऐसे मौके पर अक्सर याद आता है, मुबारकबाद देते हो मुझे हज्जो जियारत की, मेरा गम भी तो देखो मैं मदीना छोड़ आया हूँ। पर हाजी को मुबारकबाद देना ये है जायज, नाजायज नहीं है। मुबारकबाद देना ये कि आमतौर पर हमारे यहाँ खुशी के माना में होता है, ईद मुबारक और खुशी का एक इजहार होता है, वरना ये कि मुबारक के माना तो बाई से बरकत वाला। तो आपको हज मुबारक हो कि आपका हज बरकत वाला, आपके लिए बरकत वाला साबित हो, ये दुआ है। मगर चूंकि खुशी के सेंस में होता है मुबारकबाद देना, माना की तरफ आमतौर पर तवज्जो नहीं होती। इन मानों कर मुबारकबाद देते हो मुझे हज्जो जियारत की, मेरा गम भी तो देखो मैं मदीना छोड़ आया हूँ। मुझसे तो ताजियत करनी चाहिए कि मदीना छूटना ये भी एक बहुत बड़ा सदमा है, लेकिन बाजों के लिए ये सदमा होता है और बाजों के लिए खुशी का बाइस भी होता है। घर पहुंचेंगे, बाल बच्चों से मिलेंगे, दोस्तों से मिलेंगे, तो अपना अपना मतलब अंदाज होता है। तो होना चाहिए गम मदीना छूटने का, प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम का एक खास कुर्ब मिला था, वो मतलब जाता रहा। मदीना मदीना सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
आंखों से निकलने वाला आंसू किन सूरतों में पाक और किन सूरतों में नापाक होता है?
नापाक तो वो दुखती आंख से जो आंसू निकलता है, बवजह मरज जो निकला, दुखती आंख से मरज की वजह से जो निकला आंसू वो नापाक है। दुखती आंख है लेकिन खौफ खुदा में रोया या वैसे रोया या प्यास काटते हुए उसकी वो तीखापन पहुंचा और आंसू निकल आए, ये नापाक नहीं है। दुखती आंख से बवजह मरज जो आंसू निकलता नापाक, इस तरह नाबीना के भी मरज की वजह से रतूबत निकलती है, ये भी नापाक होती है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
जन्नत के हवाले से हम ये सुनते रहते हैं कि जन्नत के हवाले से ना किसी जहन में ख्याल गुजरा, किसी हवाले से भी हमें ख्याल नहीं गुजरता कि उसकी कैफियत क्या है, जबकि हमने बहुत से वाकयात ऐसे पढ़े हैं और सुने भी हैं जिसमें, जैसे कि बहलोल दाना रहमतुल्लाह ताला अलैह के हवाले से हमने सुना है पढ़ा है कि बादशाह और मलिका का जो हम किस्सा अमूमन सुनते होते हैं कि जो मलिका है उसने या बादशाह ने मलिका को जन्नत में देखा, तो इस तरह की जो हमें रिवायात मिलती हैं यकीनन वहां पे थोड़ा बहुत उधर की जो कैफियत हैं वो भी हमें ख्वाब के अंदर पढ़ने को और सुनने को मिलती हैं। तो हुजूर ये एक तरह से हमें जहन में ख्याल तो आता है कि इस तरह की चीजें जो किताबों में बयान होती हैं, तो इसके हवाले से आप क्या इशारा फरमाते हैं?
جنت کی جو بھی مثالیں دی تو حدیثوں میں بھی ہے. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے جنت کی سیر فرمائی اور اس کے محلات بھی دیکھے اور اس کے بیانات بھی کیے. حضرت بلال حبشی کی آواز اپنے آگے میں سنی. تو یہ سب جو بھی اور جنت کے جتنے بھی احوال ہیں وہ قرآن کریم اور حدیث نے ہم کو جو بھی بیان کی ہے وہ ہم کو سمجھانے کے لیے. حقیقت میں جنت کیا ہے یہ جب ہم آقا کے صدقے میں اندر جائیں گے نا پھر پتہ چلے گا. تو یہ اب بہلول دانا رضی اللہ تعالیٰ عنہ وغیرہ کے واقعات, وہ اپنی جگہ پر گھروندے بیچ رہے تھے, وہ گھروندہ چھوٹے گھر کو بولتے. تو وہ زبیدہ جو تھی ہارون الرشید ان کی زوجہ نے خریدے تھے وہ, اور وہ ایک ایک مٹا رہے تھے مٹی کا. اب یہ تو بس بزرگوں کی حکایات ہوتی ہیں اس طرح کی. یہ واقعہ اس طرح ہے. اور وہاں زبیدہ کا بغداد شریف میں زبیدہ نام کا قبرستان ہے, اسی میں بہلول دانا کا بھی مزار ہے اور زبیدہ کا بھی. اسی طرح جہنم کی کیفیات جو بیان کی گئی ہیں وہ بھی ہمیں سمجھانے کے لیے. حقیقت میں تو جہنم اللہ نہ ہی دکھائے ہم کو, اپنے کرم سے ہم کو جہنم کی ہم بینک بھی نہ سنیں, سیدھے جنت پہ چلے جائیں. کاش ایسا ہی ہوگا آقا کے کرم سے. امید لگی ہوئی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
اگر کوئی شخص کسی دوسرے ملک میں یا کسی دوسرے علاقے میں رہتا ہے تو اب صدقہ فطر وہ کس علاقے کے اعتبار سے دے گا؟
اب مثلا اس وقت آپ مدینے میں ہیں اور صدقہ فطر پاکستان میں دلوانا چاہتے ہیں, تو وہاں کی جو مالیت بنے گی نا وہ مدینہ شریف میں, اس کے مطابق پاکستان میں دلوائیں گے صدقہ فطر. بچت نہیں ہوگی, مالی بچت. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
کہ بچپن میں کوئی شخص مسجد میں ڈالنے کے لیے پیسے دے پر وہ کھا لے, پھر جب بڑا ہو تو اسے خیال آئے یہ پیسے تو مسجد میں ڈالنے کے لیے دیے تھے, تب اس کا کیا عمل ہے, کس طرح ادا کیا جائے؟
اگلی بات کا معاملہ تو ظاہر ہے کہ وہ بچوں سے بھی ہے, اور ابھی تک تو وہ تو اس کے پاس تو وہ تو یہ وکیل تھا, اب اس نے وہاں ہڑپ کر لیے پیسے. جو آدمی جس کے پیسے کھائے اس سے رجوع کرنا ہوگا کہ میں نے آپ کے پیسے مسجد میں ڈالے نہیں تھے. اب اگر وہ معاف کر دیتا تو معاف ہو جائے گا, ورنہ اتنے پیسے اس کو دینے پڑیں گے. اب مسجد میں چندہ ڈالنے سے نہیں چلے گی کام, کیونکہ جس نے جو پیسے اس نے دیے تھے وہ تو ہلاک ہو گئے, ختم ہو گئے. اسی سے رجوع کرنا ہوگا, یہ مشکل کام ہے. اب یاد بھی نہیں ہوگا, اگر یاد ہے تو ٹھیک ہے, اچھا ورنہ یہ ہے کہ ان کے وارثوں کو دینا ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
ڈاکٹر محمد شہبان اتاری, بہاؤدین زکریا یونیورسٹی ملتان میں اسسٹنٹ پروفیسر ہوں. پیارے بابا جان, ہم نے یہ سنا ہے کہ علم حاصل کرو چاہے تمہیں چین ہی کیوں نہ جانا پڑے, تو کیا یہ حدیث پاک ہے؟ اور اس میں جو علم ہے اس سے کون سا علم مراد ہے؟ جزاک اللہ خیر.
یہ اس سے جو یہ دنیاوی اسکول والے ہیں نا, یہ اس حدیث سے مطلب یعنی کہ اپنا مفاد نکالتے ہیں حالانکہ یہ حرام ہے. یعنی حدیث پاک سے استدلال. غیر عالم, وہ غیر عالم جو حدیثوں, ہر عالم بھی استدلال کرنے کی صلاحیت نہیں رکھتا, نہ عالم کے لیے شرط ہے کہ وہ حدیثوں سے استدلال, یہ محدث کا کام ہوتا ہے. یہ استدلال کر لیتے ہیں کہ چین میں کوئی وہ تفسیر تھوڑی پڑھائی جاتی ہے, وہ تو فلا کا ملک ہے, فلا لوگوں کا ملک ہے. تو اطلب العلم ولو بالسوین, کہ علم حاصل کرو, علم طلب کرو اگرچہ چین جانا پڑے. مجھے شرح اس کی جو یاد پڑتا ہے, یعنی چاہے کتنی ہی مشقت اٹھانی پڑے, کتنا ہی دور جانا پڑے, علم حاصل کرو. اپنی ضرورت کا جو علم ہوتا ہے, اس سے ہرگز یہ مراد نہیں ہے کہ مطلب وہ دنیاوی علوم کے لیے یہ حدیث پاک ہے. یعنی پہلے بھی چین موجود تھا اور اس وقت بھی, اور یہ بہت دور مانا جاتا تھا. اب تو ہوائی جہاز میں بیٹھے, بلکہ ہمارے یہاں تو باب المدینہ سے وہ سرحد پڑتی ہے, ہوٹل اس میں بس میں جاتے ہیں چین, तो एक मुहावरा है पुराना, हुनोज दिल्ली दूर अस्त, हुनोज दिल्ली दूर अस्त। अभी दिल्ली बहुत दूर है, ये मुहावरा अब ये हो गया पुराना, यानी कोई काम नामुमकिन जैसा हो या बहुत मुश्किल हो तो अब दिल्ली बहुत दूर है भाई, ये काम तुम नहीं कर सकते, मैं नहीं कर सकता, इस तरह की मतलब ये मुहावरा। अच्छा अब दिल्ली के कहा है, लाहौर में एक इलाका गड़ी शाहू, गालिबन गड़ी शाहू में खड़े होकर किसी ने मुझे बताया था कि ये हिंद की, ये जो बादल है ना हिंदुस्तान की, दिखाया था। और लाहौर से दिल्ली जो है ना बाई एयर 20 मिनट का रास्ता है। अब ये कि हमारे हम ये सवारियां इतनी फास्ट हो गई हैं कि फासले सिमट कर रहे हैं। जो हदीस शरीफ में मिसाल दी गई है वो आप लोगों के लिए, दुनियावी उलूम वालों के लिए इसमें कोई यानी मफाद या हिस्सा नहीं है, तो और अपने तौर पर इसको इस्तेमाल करना भी नहीं चाहिए जब तक हम किसी अच्छे मुहद्दिस की उसमें शरह में पढ़े नहीं या पूछे नहीं। पूछने के लिए भी मुहद्दिस मिलते नहीं है, हर मस्जिद के इमाम मुहद्दिस साहब नहीं होते, वो आलिम साहब भी नहीं होते। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
प्यारे बाबा जान अर्ज ये है कि बंदा एक दफा गुनाह करता है, जैसे कि जैसे उसने झूठ बोला, अब उसके बाद उसने से तौबा की, अब बार बार उस गुनाह पर इसरार कर रहा है और हर बार जो है तौबा कर रहा है, तो इसके लिए क्या कोई वजीफा भी इशारत फरमा दें और इसका क्या हुक्म हो कि तौबा पे इस्तेकामत नहीं मिल रही।
सच्ची तौबा करें, नदामत भी है शर्मिंदगी है उस पर, और तौबा करते हुए उसका इकरार भी हो कि मैंने ये गुनाह किया, मुझे या अल्लाह माफ कर दे, और ये अज़्म हो आइंदा ये गुनाह नहीं करूंगा।
अब अज़्म होता है उस वक्त के भाई नहीं करूंगा, अब बाद में फिर शैतान गालिब आ जाता है, फिर उसके बाद फिर तौबा करता है बंदा, तो इस
हाँ तो इस तरह तो 100 बार भी तौबा करे तो तौबा तो अल्लाह कबूल करने वाला है, तौबा तो हो जाएगी। इन्हें कह झूठ के अजाबात पड़े या जो गुनाहों के अजाबात हैं, जहन्नम के अजाबात हैं, इनके बारे में मालूमात करें और ऐसी सोबत इख्तियार करें जो गुनाहों से दूर रहने वालों की है, नेकियां करने वालों की है, मदनी इनामात पर अमल करें और रोजाना गौर व फिक्र करके इसका जो भी रिसाला है वो पूर करें। हर माह की पहली तारीख, हर इस्लामी माह की पहली तारीख जमा करवाएं ये रिसाला, मदनी काफिलों में हर महीने 3 दिन कम से कम सफर करें, तो इस तरह मतलब जब मदनी माहौल में डलेंगे ना तो इंशाअल्लाह गुनाहों से बचने का भी जहन बनता चला जाएगा। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
एक शख्स अपने पीर की बारगाह में वादा करता है कि आज के बाद कोई गुनाह नहीं करूंगा, वादा करके आता है और फिर वो नेक आबाल की तरफ गामजद होता है और नेकियां करता है, फिर गुनाह हो जाता है उससे, फिर तौबा करता है कि या अल्लाह अज़्ज़ वजल अब कोई खता नहीं करूंगा, फिर खता हो जाती है, फिर वो तौबा करता है कि बस आज के बाद कोई खता नहीं करूंगा, और सच्चे दिल से रोकर वो अल्लाह अज़्ज़ वजल की बारगाह में माफी मांगता है मगर फिर खता हो जाती है। तो प्यारे पापा जान इसकी क्या वजह हो सकती है कि उसे इस्तेकामत नहीं मिलती, और प्यारे पापा जान नेकियों पर इस्तेकामत का कोई तरीका भी इरशाद फरमा दीजिए।
तौबा करता रहे, तौबा करते हुए ये जहन जरूरी है कि आइंदा नहीं करूंगा, अगर ये जहन है कि आइंदा भी करूंगा तब तो ये तौबा ही नहीं है बल्कि अल्लाह ताला से मजाक मस्खरी है। तौबा जब सच्ची करेगा तो गुनाह फिर हो गया बतकाजा बशरी, फिर उसी तरह तौबा कर दे फिर गुनाह हो गया फिर तौबा कर दे, तो अगर यूं दिन में 100 मरतबा भी करता है तो भी उसकी तौबा कबूल है। तो जब ये तौबा सच्ची करता रहेगा कभी ना कभी इस्तिकामत मिल ही जाएगी इंशाअल्लाह। सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मैं 97 में जामिया मस्जिद अक्सर गुंबद खिजरा में मैंने हिफ्ज़ के लिए एडमिशन लिया था, उसके बाद वहां से अपना हिफ्ज़ कंप्लीट किया
माशाल्लाह,
और उसके बाद स्टडी कंप्लीट करने के बाद बिजनेस में चला गया। لیکن ریسنٹلی جب سے مدنی چینل اور مدنی مذاکرہ دوبارہ سٹارٹ ہوئے, حاجی افور رضا اور حاجی منصور رضا اتاری صاحب کی وجہ سے میں دوبارہ دعوت اسلامی میں ان ہوا. اور الحمدللہ جب سے دوبارہ دعوت اسلامی میں ان ہوا, میرے بہت زیادہ معاملات دوبارہ بہتری کی طرف گامزن ہو گئے. یہاں آنے کا مقصد صرف اور صرف آج یہ ہے کہ آج لائیو ماشاءاللہ پہلی دفعہ آپ کا دیدار ہوا ہے. مدنی چینل پہ تو پہلے بھی ہوتا رہا, اور مدرسہ دور میں تو ویسے بھی آپ کو کوئی کوئی دیدار آپ کا کر پاتا تھا. ابھی مدنی التجا صرف یہی ہے کہ بابا جان کوئی ایسی نظر کرم فرما دیں کہ دوبارہ اس سے میں پیچھے نہ ہٹ پاؤں, اور میرے لیے کوئی مدنی پھول ارشاد فرما دیں کہ اپنا بزنس بھی جاری رکھوں اور دعوت اسلامی کو بھی جو ہے نا وہ ٹائم دے سکوں.
بزنس تو اللہ کرے حلال روزی میں برکت ہو, سب بھی ظاہر کچھ نہ کچھ روزگار تو کرتے ہیں. دعوت اسلامی بے روزگاروں کی تو ہے نہیں, نہ دعوت اسلامی سب کو کفالت کر سکتی ہے. تو جو کام کرتے ہیں وہ اپنا کام دھندا بھی کر رہے ہوتے اور دین کا کام بھی کر رہے ہوتے, تو آپ بھی اسی طرح وقت نکالیے, مدنی قافلوں میں سفر کیجئے. کچھ اگر ذمہ داری کی صلاحیت ہے تو اپنے ذمہ داروں سے مشورہ کر کے وہ ذمہ داری لیجئے, تو اس طرح انشاءاللہ مزید وابستگی مضبوط ہو جائے گی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.